Mubarak for you, it's my prayer. May you keep ascending success stair. Mubarak for you, it's my prayer. May you keep ascending success stair.
Alhamdulillah, Rabbil Alameen, wassalatu wassalamu ala Sayyid al-Mursaleen. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. The Prophet of mankind, the peace of our heart and mind, the most generous and kind, sallallahu ta'ala alayhi wa sallam, has said, the one who recites salawat upon me 1,000 times daily shall not die until he sees his place in Jannah. Ki jo koi rozana 1,000 martaba durood paak padhta hai, wo us waqt tak nahi marega jab tak apna thikana jannat mein na dekh le. مگر ہمیں صرف ٹھکانا چاہیے جنت میں. Do we only want a place in Jannah? That's a question. سوال کہ کیا ہمیں جنت میں صرف ٹھکانا چاہیے. امیر السنت فرماتے ہیں نا, جن جن کو یہ شعر آتا ہے مل کے پڑھیں گے انشاءاللہ.
اللہ کی رحمت سے تو جنت ہی ملے گی, اللہ کی رحمت سے تو جنت ہی ملے گی. اے کاش محلے میں جگہ ان کے ملی ہو.
اللہ تعالیٰ آقا کا پڑوس عطا فرمائے. اللہ سبحانہ و تعالیٰ may grant us the neighborhood of the Holy Prophet صلی اللہ علیہ وسلم in Jannah, inshallah. And to attain the closeness of the Prophet صلی اللہ علیہ وسلم, to attain the rewards from Allah subhanahu wa ta'ala, what we should do is recite abundant salawat upon the Holy Prophet sallallahu alayhi wa sallam. Sallu ala al-habib sallallahu ta'ala ala Muhammad sallallahu ta'ala alayhi wa sallam. Salatun wa salamun alayka ya sayyidi ya rasulullah sallallahu ta'ala alayhi wa sallam. Rabia Aslami radiyallahu ta'ala anhu was a companion of the Prophet sallallahu ta'ala alayhi wa sallam and one of the Ashabus Sufa. Ashab al-Sufa refers to those companions of the Prophet sallallahu ta'ala alayhi wa sallam who were the students of the madrasa of Nabi Karim sallallahu alayhi wa sallam. In simple words, madrasa in the sense of the place of learning or the time of learning. Madrasa, agar ye aap ek makan ya zaman ke zumre mein le, تو وہ مدرسہ تھا حضور صلی اللہ تعالیٰ علیہ وسلم کے زمانے کا, درس گاہ تھا جہاں آقا کریم صلی اللہ تعالیٰ علیہ وسلم اپنے ارشادات فرماتے اور وہ اصحاب, وہ صحابہ ان ارشادات کو سنتے اور بڑے شوق سے وہ ارشادات سننے آتے تھے. تو وہ ایک یادگاری کا, وہ جو ایک چبوترہ ہے اصحاب صفحہ کا, وہ اب بھی ماشاء اللہ الحمد للہ قائم ہے, اللہ تعالیٰ قائم رکھے. میں چاہ رہا ہوں کہ تھوڑا سا آپ پکچرائز کریں اس کو, تھوڑا سا آپ ایک imagination mein lae, bring it into your imagination a little bit. How I explain to you, you are walking, you enter the Ashab al-Subha's seating place is there, then the Hujra Mubarak of Rasulullah sallallahu alayhi wa sallam is there, and then on the far right is the Mimbar Mubarak of Rasulullah sallallahu ta'ala alayhi wa sallam. Meaning that atmosphere in those days, how was it? What was the concept in those days? Because nowadays decoration, AC and all those things, this didn't exist. It was a very limited area in terms of the area being covered. In terms of magnitude, in terms of being holy, there is no other comparison on earth. So the Ashab al-Sufha's position is there. Basically, they would study there. Rasulullah sallallahu alayhi wa sallam's room would be there. The Ashab would sometimes be seated. They would wait for Rasulullah sallallahu alayhi wa sallam to come out of the room. They would sit there. Time for salah, get up from there. The salah area is there. The masjid area is there. Meaning that was the vicinity where there was house, there was institute, there was masjid, there was everything there. In just a small area. Alhamdulillah. So this concept is seen today throughout the world. Residency is there. Learning place is there. Masjid is there. So this concept has come from there. So that first Islamic institute of Madinatul Munawwara of the Holy Prophet sallallahu alaihi wasallam, one of the students there was Rabia Aslami radiyallahu ta'ala anhu. To wahan padhne wale ek sahabi rasool اصحاب الصفا والے جن کا نام ربیہ اسلمی تھا انہوں نے حضور پاک صلی اللہ تعالی علیہ وسلم کی بڑی خدمت کی اور وہ سفر میں یا حضر میں حضور صلی اللہ علیہ وسلم کے کوشش کرتے تھے ساتھ ساتھ رہے when traveling or when in residence when in the city when out of the city he would try to attain the honor of the company of رسول اللہ صلی اللہ تعالی علیہ وسلم he narrates I used to spend the night close to the room of my Prophet sallallahu ta'ala alayhi wa sallam so that if he needed water for wudu, he needed miswak or he needed anything, I could present it to him. So the Prophet sallallahu alayhi wa sallam had a habit when he awoke during the night, he would say, Subhanallahi Rabbil Alameen, Subhanallahi wa bihamdihi. Kehte hain ke main Huzur sallallahu alayhi wa sallam ki qurbat paane ki koshish karta rehta tha. Chahe wo safar mein ho, hazar mein ho. اور میں کوشش کرتا تھا کہ میرا کمرہ ہو وہ حضور کے کمرے سے قریب ہی یعنی میں حضور کے کمرے کے قریب سے قریب ہی رہتا تھا تاکہ رات کو حضور صلی اللہ علیہ وسلم بیدار ہوئے حضور صلی اللہ علیہ وسلم کو وضو کے لیے پانی کی ضرورت ہے یا مسواک کی ضرورت ہے میں ان کے حضور پیش کر دوں اور حضور صلی اللہ علیہ وسلم کی ایک عادت تھی جب بھی وہ رات میں اٹھتے بیدار ہوتے تو وہ پڑھتے سبحان اللہ رب العالمین سبحان اللہ وبحمدہ پھر فرماتے ہیں then he says Once when the Prophet sallallahu alaihi wasallam awoke from sleep, I presented water for wudu. Kehte hain ek martaba bhi aisa hua ki Huzur sallallahu alaihi wasallam bedar hue aur maine wuzu ke liye pani pesh kar diya. Jab pani pesh kiya to Huzur sallallahu taala alaihi wasallam ne kaha, "Sal ya Rabia." Khush ho gaya. Aur kaha, "Maang ae Rabia, kya mangta hai? Kya chahiye?" Rasulullah sallallahu alaihi wasallam said, "Ask whatever you want to ask. No limitations." لمیٹیشن نہیں لگائی جب تک میں زندہ ہوں تب تک کے لیے مانگے ہاں اے ربیہ دنیا بھی کوئی چیز مانگ لینا یا جو میرے اختیار میں ہے وہ مانگنا یا تیری حاجت کے لیے جو تجھے ابھی چاہیے وہ مانگے کچھ دینار چاہیے اشرفیاں چاہیے ہاں سل پوچھو مانگو جو مانگنا ہے مانگو جتنا مانگنا ہے مانگو جیسا مانگنا ہے مانگو The Prophet sallallahu alaihi wasallam did not put any condition when he asked Rabia Aslami that O Rabia, ask what do you want? He did not condition it that ask to the extent of this dunya or ask to the extent of your physical needs. Whatever you want, ask. The Prophet sallallahu ta'ala alaihi wasallam gave that offer. But this sahabi was a sahabi because he studied at the best of institutions. From the best of the teachers. یہ صحابی بھی تو کمال صحابی تھے کیونکہ یہ صحابی ہیں اور اس ادارے کے طالب علم میں جس ادارے کے استاذ محمد رسول اللہ صلی اللہ علیہ وسلم ہیں فرماتے ہیں یا رسول اللہ اے پیارے آقا صلی اللہ تعالی علیہ وسلم میں جنت میں آپ کا پڑوس چاہتا ہوں یا رسول اللہ I want your neighborhood in Jannah. Although ربیعہ رضی اللہ تعالی عنہ had requested everything by asking Rasulullah sallallahu ta'ala alayhi wa sallam paradise. If he said, I want paradise, that is asking everything. But he went a step further that though I only don't want paradise, it's not that I want paradise alone. I want paradise plus your neighborhood, your closeness in Jannah. Yani Jannah maang kar. Unhone waise bhi sab kuch maang liya. Magar usme bhi ek darja aage gaye ke Jannah تو چاہیے مگر جنت میں آپ کا پڑوس چاہیے یہ عشق رسول محبت رسول صلی اللہ تعالی علیہ وسلم اچھا حضور صلی اللہ تعالی علیہ وسلم نے پھر کہا اور غیر ذلک Iske ilawa kuch mangna hai? O Rabia, is there anything else you want to ask for? The companion, Rabia radiallahu ta'ala an, replied, O Adaka, itna hai. Yehi chahiye mujhe. Pyare Aka, itna de de, mujhe yehi chahiye. Rabia radiallahu ta'ala an was saying, O Messenger of Allah, my only wish is your neighborhood in paradise. In response, the Holy Prophet sallallahu ta'ala alayhi wa sallam declared, he gave a method that you want paradise? Okay, this is how you will attain paradise. He said, فَأَعِنِّي عَلَى نَفْسِكَ بِكَثْرَةِ السُّجُودِ, so that help me for yourself by doing abundant prostrations to Allah subhanahu wa ta'ala. Ke meri madad apne liye, yani ye ek kaam kar lo, jannat chahiye to ek apne liye ye kaam kar lo, ke sajdon ki kasrat karo. Sajdon ki kasrat karoge, jannat mein mera padosh mil jayega. Acha, yahan par kuch cheeze aap dekhen. Observe few things here. Number one, Sayyiduna Rasulullah sallallahu ta'ala alayhi wa sallam is asking, or Rabia, ask unconditional. Number two, the sahabi is also asking. So what was the aqidah of the sahaba? That if you ask Rasulullah, you will get it. If you ask Rasulullah, you will get it. The sahabi did not say, oh, Ya Rasulullah, is it jais? If I ask you, is it jais? Sayyiduna Rabia ne ye sawal nahi kiya, Ya Rasulullah, aap se mangu jais hai? اچھا حضور نے یہ بھی نہیں کہا جا کے دعا کرو. حضور صلی اللہ تعالی علیہ وسلم نے فرمایا مانگو, کیا مانگو؟ تو ایک چیز یہ کہ بغیر کسی قید کے مانگنے کا فرمایا, دوسری چیز یہ کہ صحابہ کا عقیدہ اس میں معلوم ہوتا ہے کہ صحابہ جانتے ہیں کہ حضور دینے پہ قادر ہیں. نمبر تھری, مانگا بھی تو کیا مانگا؟ جنت مانگی, یعنی کچھ اور مانگ سکتے تھے کہ یا رسول اللہ کوئی سواری کا انتظام کروا دیں, یا رسول اللہ کوئی مکان کا انتظام کروا دیں. مانگا بھی تو کیا مانگا, یعنی یہ عقیدہ ہے کہ یہ اللہ کے وہ نبی ہیں, آخری نبی ہیں, سب سے محبوب نبی ہیں, نبیوں کے سردار ہیں, جنت کے مالک ہیں, دونوں جہان کی کنجیاں ان کے ہاتھوں میں ہیں, ان سے جنت مانگو مجھے جنت مل جائے گی. یہ عقیدہ صحابہ کا, the صحابہ have this عقیدہ that if you ask Jannah from the Rasulullah sallallahu ta'ala alayhi wa sallam, you will attain Jannah. Meaning, it was a faith which was established in their minds, in their hearts. That's why he did not hesitate. He knows that he is able, for example, if I ask anybody of you, ask what you want, you will ask me what's in my capacity. Maybe you'll ask me money, maybe you will ask me some sort of food, maybe you'll ask me for clothes, maybe you'll ask me for glasses, for a phone, for a tablet, for a watch, things like that. You will not tell me, can you bring for me a private jet? You know this guy can't. Are you understanding me? You know I can't bring a private jet for you. I ask you that, ask me anything you want, anything. You will still ask me whatever is in my capacity. You will not ask me, okay, can you give me a brand new country in the Indian Ocean? Give me an island. You know I can't. It's out of my capacity, out of my capability. So you will ask according to my capacity. So Rabia asking Rasulullah sallallahu alayhi wa sallam that I want Jannah and your neighborhood in Jannah shows that Rabia radiallahu ta'ala anhu had this faith that if you ask Rasulullah sallallahu alayhi wa sallam, Jannah is within his reach. جنت is within his capacity. یعنی میں اگر آپ سے پوچھوں مانگو کیا مانگتے ہو, مانگو جو مانگنا ہے مانگو, مسلم میں خوش ہو گیا, میں کہوں مانگ مانگ جو مانگنا چاہتا ہے, تو سامنے والا کیا کہے گا, اگلا کیا مانگے گا, پیسے مانگ لے گا, کچھ روٹی مانگ لے گا, کچھ کپڑے مانگ لے گا, کوئی برانڈ نیو ٹوپی مانگ لے گا, گڑی مانگ لے گا, گاڑی مانگ لے گا, بہت بہت تو وہ چیز مانگے گا جو لگتا ہوگا کہ اس بندے کی کیپیسٹی میں ہے. آپ مجھ سے آ کر کوئی جہاز نہیں مانگ لیں گے کیونکہ آپ کو پتا ہے وہ میری کیپیسٹی میں نہیں ہے. آپ مجھ سے آ کے کوئی پرائیویٹ آئیلینڈ نہیں مانگ لیں گے, آپ کو معلوم ہے وہ میری کیپیسٹی میں نہیں ہے. آپ وہی مانگیں گے جو میری کیپیسٹی میں ہے. تو ربیع رضی اللہ تعالی عنہ نے جب یہ اظہار کیا, یا رسول اللہ مجھے جنت چاہیے, گویا کہ وہ بتا رہے ہیں امت کو کہ حضور صلی اللہ علیہ وسلم کی ذات وہ ذات ہے کہ ان کی کیپیسٹی کی کوئی حد ہی نہیں. اللہ تعالیٰ نے تمام جہانوں کی کنجیاں ان کے ہاتھوں میں دے دی ہیں. تو یہ صحابہ کا ہمیں اس میں عقیدہ بھی معلوم ہو. نمبر تھری, The third point here. First point was, the Prophet sallallahu alayhi wasallam said, ask unconditionally. Second point, the aqeedah of the Sahaba, that they know that the Prophet can give. They know the capacity. Number three, the Prophet sallallahu ta'ala alayhi wasallam says, is there anything else? What does that mean? Is there anything else? For example, if you ask me for a phone, can you give me the phone? And I keep the phone in my pocket. Oh, I don't have the phone. And I say, is there anything else? Doesn't make sense. I will only say, is there anything else, once I give it to you. I've given it to you, you've taken it, put it in your pocket. And then I say, aur kuch? Aur kuch chahiye? Yani Huzur sallallahu alayhi wa sallam ne jawab mein ye farmaya, iske ilawa aur kuch chahiye? To matlab wo de diya. Yani Huzur sallallahu ta'ala alayhi wa sallam ne usme ye jawab nahi diya, nahi Rabia, jannat ka sawal hai, to is tarah hoga, Allah se dua mango. Huzur ne farmaya ke aur kuch, matlab wo diya aur kuch, aur phir tareeqa bata diya. یعنی امت کے لیے یہ طریقہ بتا دیا کہ امت میں جو جو چاہے حضرت ربیعہ والا شرف حاصل کرنا چاہتا ہے اس کا طریقہ بتا دیا کہ سجدوں کی کثرت سے یہ مرتبہ حاصل ہو جائے گا. تو رسول اللہ صلی اللہ علیہ وسلم پوائنٹ نمبر 3 given, I give it to you. That's why he said, is there anything else what you want? And then he gave a method to the entire ummah that anybody who has the same requirement, same wish, how Rabia radiallahu ta'ala anhu has, he should become abundant in his sajdas, in his prostrations. How many salahs we have a day? How many salahs in a day? 5 salahs. Okay. Fajr, Sahar, Asr, Maghrib and Isha. 5 salahs a day. In Fajr, how many rakas? 4 rakas. In Zohar? Okay, now I will start asking again and I want to hear the answer. Fajr, how many rakas? Louder. Fajr, how many rakas? Zohar? MashaAllah. Asr? 8. Maghrib? And Isha? 17. MashaAllah. Now let's do some mathematics. Okay, Fajr? 4. Zohar? 12. 4 plus 12. Plus Asr? 8. 8 plus 7. Maghrib? Plus 17 Isha, how many? 48. MashaAllah. How many rakas? 48 times 2? 96. In one day, how many sajdas? In one day, how many sajdas? 96 sajdas. May Allah Ta'ala grant us the tawfiq. May Allah Subhanahu wa Ta'ala grant us the ability. If we perform tahajjud, tahajjud, how many rakas? 2 rakas. Minimum, 2 rakas. In 2 rakat, how many sajdas? 4 sajdas. 96 plus 4? 100 sajdas. In one day, a person is able to do the 100 sajdas. Okay, you go a step further. So you are able to perform the awabeen, you are able to perform the ishraq, the chashd. You perform, add everything. Awabeen 6 rakat, ishraq, chashd, all those rakats. Then you add tahiyatul wudu, tahiyatul masjid. You add salatul tawbah at night. A round figure, you are able to do about 150 sajdas a day. Okay, normally, in an easy way. In fact, let's make this intention at least once in our life, we will try this. At least once in our life, we will try this. And if the try is in the month of Ramadan, subhanAllah, the 20 rakat tarawih is already there. So 20 rakat means how many added sajdas? 40. So almost 200 sajdas you'll be doing. So let's make an intention from now itself that at least once in my life, I want to do this inshallah. So with abundance of sajdas, a person can attain the closeness of Rasulullah sallallahu ta'ala alayhi wa sallam in Jannah. A very beautiful narration. Once the Prophet sallallahu alayhi wa sallam was addressing the son of Umara radiallahu ta'ala anha and said, may Allah bless your entire family. Your mother holds a higher rank. Your mother holds a rank higher than so and so. Your stepfather's rank is higher than so and so, and your rank is higher than so and so. Okay, Huzur sallallahu ta'ala alayhi wa sallam ek martaba Umara radiallahu ta'ala anha ke bete ko farma rahe the ke Allah ta'ala tumhare khandan ko shad o abad rakhe.
تمہاری ماں کا مرتبہ فنا فنا سے اونچا ہے, تمہارے والد کا مقام سوتےلے والد کا مقام فنا فنا سے اونچا ہے, اور تمہارا مقام فنا فنا سے اونچا ہے. When Umm Amara heard this, she requested, O Allah's messenger, pray for us that we are granted your closeness in Jannah. Umm Amara نے جب یہ سنا نا تو کہا, یا رسول اللہ ایسا کرم فرما دے کہ اللہ تعالی ہمیں جنت میں آپ کا پڑوس عطا فرما دے. پیارے آقا صلی اللہ تعالی علیہ وسلم نے یہ دعا دی, اللہم اجعلہم رفقاء فی الجنہ, اے اللہ انہیں جنت میں میرا پڑوسی بنا دے. He gave the دعا that یا اللہ grant them my neighborhood in Jannah. Hearing this, Umm Amara proclaimed, Now I am not concerned with whatever comes to me or affects me in the world. جیسے یہ دعا سنی نا Umm Amara نے فرمایا کہ اب مجھے پرواہ ہی نہیں ہے دنیا میں میرے ساتھ کیا ہوتا, دنیا کے کوئی رنج غم تکلیف مصیبت کی اب مجھے کوئی پرواہ ہی نہیں ہے, کیونکہ آقا نے اپنے پڑوس کی دعا دے دی نا. The Prophet صلی اللہ علیہ وسلم has given the دعا of his neighborhood in Jannah. So she says, now I'm not worried about anything, whatever happens into my life. Whatever may come, come. I'll face it. Now, another narration, and this shows you the difference. Once a Bedouin, Arabi, a villager. Now this is a lesson for us. Very important lesson. Once a villager. Now here you have heard about Rabi'a Aslami radiallahu ta'ala anhu. What did Rabi'a Aslami ask when Rasulullah sallallahu alayhi wa sallam said, Oh Rabi'a, ask. جب ربیع اسلمی سے پوچھا گیا کہ ربیع مانگو تو ربیع اسلمی نے کیا مانگا, جنت میں آقا کا پڑوس. اچھا, اسی طرح جب ام عمارہ رضی اللہ تعالی عنہا نے انہیں دعا کا موقع ملا, انہوں نے کون سی دعا کروائی کہ یا رسول اللہ دعا کیجئے کہ آپ کا پڑوس ہمیں جنت میں عطا ہو جائے. اب ایک عرابی بھی ہے, عرابی سے حضور صلی اللہ تعالی علیہ وسلم نے پوچھا, سلما شیتا یا عرابی, اے عرابی مانگ کیا مانگتا ہے؟ حضور صلی اللہ تعالی علیہ وسلم نے ایک عرابی سے پوچھا, اے عرابی مانگ کیا مانگتا ہے؟ He asked a villager, Oh you عرابی, ask whatever you want. The companions were shocked and they were admiring the fortune of this person. صحابہ کرام حیران ہو گئے, حضور صلی اللہ علیہ وسلم کی سخاوت ایسی جوش پر ہے, حیران ہو گئے اور اس عرابی پر رش کھانے لگے, یار کیا نصیب ہے اس کا. And then the عرابی asks, اب یہ عرابی مانگتا ہے کہ اے اللہ کے رسول صلی اللہ تعالی علیہ وسلم, آپ نے فرمایا ہے نا کہ مانگوں کیا مانگتا ہوں, مجھے آپ سے سواری مانگنی ہے, گھوڑا یا اونٹ وغیرہ کچھ دلوا دیں. I am asking transport. What am I asking? What did the village ask? یا رسول اللہ ٹرانسپورٹ, مفہوم ٹرانسپورٹ. رسول اللہ صلی اللہ تعالی علیہ وسلم said, given to you. Transport given. سواری عطا کر دی جائے گی, اور کیا چاہیے؟ تو اس کو تو اچھا اور بھی ملے گا مجھے, تو وہ کہتا ہے کہ اچھا سواری پہ لگانے کا جو سامان ہوتا ہے نا وہ بھی اگر مجھے عطا ہو جائے, سواری پہ جو سامان لگایا جائے گا وہ بھی اگر مل جائے, لگائے سیٹ لگائی جاتی ہے اور سارا یونیفارم ہوتا ہے. سو ہی آسک فار دا سیڈل اینڈ دا اسٹرنگز اینڈ ایوری تھنگ. رسول اللہ صلی اللہ علیہ وسلم گیو ہم ٹرانسپورٹ, گیو ہم اے کیمل اور اے ہارس. آفٹر دیٹ آسک, واٹ ڈز یو وانٹ؟ ہی سیڈ, گیو می دا تھنگز وچ آئی کین پٹ آن دا ہارس. رسول اللہ صلی اللہ تعالی علیہ وسلم گرانٹڈ دیٹ ایز ویل ٹو دیٹ پرسن. دین رسول اللہ صلی اللہ تعالی علیہ وسلم آسک, واٹ ڈو یو وانٹ؟ واٹ ڈڈ رسول اللہ آسک فرسٹ؟ Ask whatever you want. He said, I want transport. Then Rasulullah said, given. What else you want? He said, those things which I can put on top of the transport. Number three, Rasulullah said, okay, given to you. What else do you want? Now he said, give me some sort of provisions for the journey. In our own understanding, pasani transport, pasani kudia. Lunch and transport. So what we are doing today, that's exactly what that Arabi did. Basically, who are we then? I won't even say there is difference. Anyways, so he asked for lunch and he asked for transport. And that's exactly what we are after nowadays. Lunch ट्रांसपोर्ट, लंच ट्रांसपोर्ट। आका ने पूछा क्या चाहिए, सवारी मिल गई। आका ने पूछा क्या चाहिए, सवारी के ऊपर लगाने का सामान मिल गया। तीसरी चीज, रास्ते में खर्चा तो होगा ना कुछ खाने पीने का और रास्ते की जो जरूरत की चीजें हों, हुजूर सल्लल्लाहु ताला अलैहि वसल्लम ने वो भी अता फरमा दिया। द प्रॉफिट सल्लल्लाहु ताला अलैहि वसल्लम granted that as well to that person. The companions expressed their amazement at the Bedouin. A sahaba shuru mein jo choke hue the na, bol chok gaye ki aisi opportunity mile usne ye cheeze mangi. The sahaba were now more shocked that this is what he has asked. The Prophet sallallahu alaihi wasallam said, how different is the request of this Bedouin compared to that lady from Bani Israel. Huzur ne phir sahaba ko farmaya ki ye shakhs ki jo request thi, जो जो इसने मांगा, इसमें और बनी इसराइल की उस औरत में कितना फर्क। कौन सी औरत? Which lady was that of Bani Israel? Allah subhanahu wa ta'ala had ordered Sayyidina Musa ala nabina wa alayhi salatu wa salam to lead his nation. So in summary, when the Prophet Musa ala nabina wa alayhi salatu wa salam was commanded by Allah to lead the Bani Israel out of Misr, out of Egypt, Allah also instructed him to take the blessed body of Hazrat Yusuf alayhi salam. Hazrat Yusuf alayhi salam had passed away apparently from the world long time ago. Sayyidina Yusuf alayhi salam ka visal duniya se Hazrat Musa alayhi salam ke is waqiye se kai so saal pehle ho chuka tha. To Hazrat Musa alayhi salam ko jab ye hukm hua ke apni qaum ko Bani Israel ko Misr se बाहर ले जाओ, तब ये भी हुक्म हुआ था कि सैयदना यूसुफ अलैहिस्सलाम के जसदे अकदस को भी साथ ले जाओ। अब उनका जसदे अकदस था दरियाए नील में, दरियाए नील के बीच में दफन, पानी में नहीं, बीच में दफन। मगर कहां वो जगह कहां थी वो किसी को नहीं पता था। तो एक बूढ़ी खातून थी, बहुत बूढ़ी खातून, सिर्फ उस खातून को पता था। तो हजरत मूसा अलैहिस्सलाम ने उस खातून से पूछा, तुम्हें पता है? हाँ पता है, जब तक मुझे मेरी रिक्वेस्ट नहीं मिलेगी, जब तक मुझे मेरी मांग नहीं मिलेगी, तब तक मैं नहीं बताऊंगी। तो क्या मांगती हो? मतलब मुझे जन्नत में आपका पड़ोस चाहिए, मुझे जन्नत में आपका पड़ोस चाहिए। अच्छा, मूसा अलैहिस्सलाम ने कहा कि जन्नत मांग लो, तो अल्लाह सुबहानहु व तआला की तरफ से वही नाजिल हुई कि ए मूसा, तुम्हारा क्या नुकसान है, दे दो, क्या नुकसान है, दे दो। तो मूसा अलैहि सलाम ने फिर फरमाया, ए औरत जा, तुझे जन्नत में मेरा पड़ोस मिल जाएगा। तब उस औरत ने फिर बताया कि यूसुफ अलैहि सलाम की कब्र फला फला जगह पर है। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इस वाकये की तरफ इशारा फरमाया कि साहब देखो, इसमें और बनी इसराइल की उस औरत में कितना फर्क है। यानी हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम ने ये हमें मैसेज दिया कि छोटी छोटी चीजों में राजी हो रहे हैं। यानी एक तो इसमें इख्तियारात मुस्तफा की कितनी बड़ी रोशन दलील है कि हुजूर सल्लल्लाहु अलैहि वसल्लम, उसने जो मांगा हुजूर ने दिया, जो मांगा हुजूर ने दिया। फिर हुजूर फरमा रहे हैं कि ये वो भी मांग सकता था जो बनी इसराइल की उस औरत ने हजरत मूसा अलैहि सलाम ने मांगा था। यानी अगर वो मांगता तो ये ले जाता। अल्लाह ताला ने इतने इख्तियारात से हुज़ूर पाक सल्लल्लाहु ताला अलैहि वसल्लम को नवाजा है। अल्लाह सुब्हानहू व तआला हैज़ ब्लेस्ड द प्रॉफिट सल्लल्लाहु ताला अलैहि वसल्लम विद अथॉरिटीज, विद ट्रेजर्स ऑफ दिस वर्ल्ड एंड द हियरआफ्टर। मांगेंगे मांगे जाएंगे, मुंह मांग ही पाएंगे। सरकार में ना ला है ना हाजत अगर की। ला मीन्स नो, देर इज नो नो, देर इज नो नो when you talk regarding the Prophet sallallahu ta'ala alayhi wa sallam, and there is no need of ifs and buts. Na hajat agar ki hai, if I had no reasoning regarding the Prophet sallallahu alayhi wa sallam, no no regarding the Prophet sallallahu ta'ala alayhi wa sallam. So he says that this man asked me for little things. He could be as wise as the lady in Bani Israel who asked Musa alayhi salam for his neighborhood in Jannah. Basically, had this Bedouin asked me a similar thing, he would have been granted. So the message here, which we extract, is that don't be happy in small things. छोटी छोटी चीजों पे बाद में तुम बहुत ज्यादा खुश हो जाते और इसी तरह छोटी छोटी चीजों पे बाद में बहुत ज्यादा अफसरदा हो जाते। Sometimes we get so happy and so over excited about small things that we forget about our ultimate goal. We forget about the ultimate pleasures. And sometimes in small, small things, we get so depressed that we forget that Allah subhanahu wa ta'ala's world is so big. Choti si baat nahi hui, is qadar hum tension paal lete hain, ki hum humari khushiyan kho baithte hain. Yani agar kisi ke jeb se, agar 1 lakh kwache hon, usme se 5 kwache, 10 kwache, 20 kwache agar gir jayen, 100 kwache gir jayen, 1000 kwache gir jayen. तो यानी उस 1000 क्वाचे के गम में बाकी 99000 क्वाचे तो हम नहीं गवा देंगे, ढूंढेंगे नहीं मिला, ठीक है, अब इस 99 को कैसे प्रोटेक्ट करना है। तो इसी तरह 24 घंटे में से किसी ने 5 मिनट अगर हमारा मूड खराब कर दिया तो बकिया 23 घंटे और 55 मिनट हम हमारे खुद से खराब कर रहे होते हैं, यानी उस 5 मिनट की वजह से। इफ समबडी हैज स्पॉइल्ड ओवर 5 मिनट्स 10 मिनट्स ऑफ अ डे, सो बिकॉज ऑफ दोस 10 मिनट्स are we going to ruin our 23 hours and 50 minutes which are remaining? That's exactly what we do. And reverse this likewise, because of 5-10 minutes of pleasure, will we spend 23 hours and 50 minutes in negligence? Isi tarah, 5-10 minute ki excitement aur mazay ke liye, baaki jo 23 ghante aur 50 minute, 55 minute jo pade hain, wo kya hum ghaflat mein guzar denge? Balance is very necessary. Don't satisfy yourself on small, small things. And this is the share we read in the beginning of the lecture, that Allah ki rahmat se to jannat hi milegi, that we are confident on the rahmat of Allah that we will get jannat. But look at our shaykh and the mentality he is giving us according to the teachings of sahaba, that is making dua parkash mahalla mein unke jagah mili. That no, not only jannah, I want closeness to Rasulullah sallallahu alayhi wa sallam in jannah. So nowadays, as students, as those who are working in shops, as business owners, whatever we may do, from whichever walk of life we are, this is a very big message for all of us. Are we like that Arabi, or are we following the footsteps of the Sahaba? What happens at times is, we enter into an institution, we enter into a system, we enter into an organization, in a company, in a business, in a factory. We have entered from a very bottom level, from a very core level. And now that's the level where we are now supposed to show ourselves, prove ourselves, work hard, earn credit, make our credibility, make our trust, build our trust, and step by step by step by step by step go higher and higher. But what happens is, as we are on the first step, as we have built 0.01% of trust, and we have any opportunity of attaining any gain or any advantage, we don't miss any opportunity. We take every advantage. How? Whether in the form of transport, whether in the form of lunch, whether in the form of commission, whether in the form of this or in the form of that. And the second stage of that becomes lying, cheating, and the third stage becomes theft. Now what happens is, our bigger goal was something else. That after 2 years, after 4 years, after 8-10 years, maybe we would be earning a salary of much higher. Maybe 1 million, 2 million, 3 million. But today, just because of that 1,000, 2,000, 1,000, 2,000, 1,000, 2,000, we are happy and we are never able to reach there. That is our reality, all included. So this is something we need to understand, that the Prophet sallallahu ta'ala alayhi wa sallam has taught us practically, keep your vision high. Don't keep your vision low. Keep your, not hopes and expectations, keep your vision, your mission to the sky. Inshallah azza wa jalla, at least we will be able to fly there. But if we have kept our vision and mission just up until the next street, then we will never be able to even stand up from our places. So this is what we learn from the life of the Prophet sallallahu ta'ala alayhi wa sallam. Toh humara jo goal hai, uski taraf hum zehen rakhe. Beech mein, choti choti cheezo pe over excited na ho jaye, aur choti choti cheezo pe over tension wala mizaj na ho jaye. Goal ki taraf humara, matlab zehen ho, wahi par nazar ho, aur inshallah azza wa jal uski taraf badhte. Goal kaise set karna hai? Bada set karna. Bada sochenge, inshallah, bada hoga. Achha, bada sochne se murad, unrealistic hopes nahi hai. बड़ा सोचा जाए मगर प्रैक्टिकल सोचा जाए, ऐसा ना सोचा जाए कि वो बिल्कुल अनप्रैक्टिकल सा हो जाए, जिसको फिर हम कहते हैं शेख चिल्ली के मंसूबे, शेख चिल्ली टाइप ना हो,
रियलिस्टिक हो, प्रैक्टिकल हो, मगर बड़ा, छोटी छोटी चीजों पे राजी होना। अच्छा, ये अब अल्लाह की रजा पे राजी होना ये अलग चीज है, वो मौजू और है, तकलीफ पर सब्र करना, अल्लाह की रजा पे राजी होना। मगर यहां पर हमें एक प्रैक्टिकल लाइफ लेसन हुजूर की जिंदगी में मिल रहा है कि जब अल्लाह ताला ने आपको पोटेंशियल दिया है यहां पहुंचने का, तो आप बीच रास्ते में क्यों मतलब फिर हिम्मत हार जाते हो या उसी को सब कुछ क्यों समझ लेते हो? बढ़े, आगे बढ़े, लाइफ में आगे बढ़े, बिजनेस में आगे बढ़े, इबादत में आगे बढ़े, तकवे में आगे बढ़े, दुनिया में आगे बढ़े, आखिरत में भी आगे बढ़े। ये इस्लाम सिखाता है, दिस इज व्हाट इस्लाम टीचेस अस। नाउ अटेनिंग क्लोजनेस ऑफ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम का जन्नत में पड़ोस किस किस को चाहिए? हु वांट्स हिज क्लोजनेस? हु वांट्स टू बी द नेबर ऑफ मुहम्मदुर रसूलुल्लाह इन जन्ना? Those who have raised your hands, may Allah Ta'ala grant us all the neighborhood of Rasulullah Sallallahu Alaihi Wasallam. And those who have not, may Allah Ta'ala grant you as well, inshallah. Few points, abundance of sajdas. Sajdon ki kasrat se Huzur Sallallahu Ta'ala Alaihi Wasallam ka jannat mein padosata hoga. Number two, the companion Anas radiallahu ta'ala anhu has narrated from the Prophet Sallallahu Alaihi Wasallam, whoever has three daughters and fears Allah in his matter, in this matter, raising them well, he will be with me in paradise like this, whilst making the fingers close to one another. In fact, four fingers close to one another. Acha, mazid isme jo ulama-e-ikram farmate hain ke normally logon ko tamanna ladkon ki hoti hai ke ladka aayega, meri zindagi achhi hogi, mera business sambhal lega, mera ek naam aage badhayega. अल्लाह ताला जिसके नसीब में अता फरमाए उसको लड़के हों, जिसके नसीब में अता फरमाए उसको लड़कियां हों, जिसके नसीब में अता फरमाए उनको कुछ भी ना हो, अल्लाह ताला की मशीयत है, अल्लाह ताला की मर्जी है। अच्छा, बहुत सी मरतबा ये होता है कि वो तमन्ना कबूल भी हो जाती है मगर वो लड़का नाम रोशन नहीं कर रहा होता, और बहुत से मामला में तो ऐसा होता है लड़कियां नाम रोशन करके चली जाती। तो ये जो दुनियावी कॉन्सेप्ट है, इस पर उलमाए किराम ने फरमाया है कि लड़के चले दुनिया में नाम रोशन कर भी देंगे, बच्चियां अच्छी परवरिश अगर उनकी की जाए वो जन्नत का जाने का सामान बन जाए। The daughters will become your ticket to enter into paradise. Number three, raising an orphan. Whoever takes care, there's a hadith, whoever takes care of three orphans is like the one who spends his nights in worship, his days in fasting, and fights in the path of Allah morning and evening. He and I will be together like this in paradise. Number four, chautha Madinipur, respecting elders and showing kindness. The Holy Prophet sallallahu alaihi wasallam said to his companion Anas radiallahu anhu, O Anas, respect your elders and show kindness to your younger ones. By doing so, you will be in my company in paradise. Huzur ne Anas radiallahu anhu ko farmaya ke badon ke saath adab se pesh aao, choton ke saath shafqat se pesh aao, tum jannat mein mere saath hoge. तो यानी नंबर फोर, बड़ों के साथ इज्जत और छोटों के साथ शफकत। लाइकवाइज फॉलोइंग द सुन्ना ऑफ रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, द प्रॉफिट सल्लल्लाहु तआला अलैहि वसल्लम हैज सेड, मन अहब सुन्नती फकत अहबनी व मन अहबनी कान मईया फिल जन्ना, जिसने मेरी सुन्नत से मोहब्बत की उसने मुझसे मोहब्बत की, और जिसने मुझसे मोहब्बत की वो जन्नत में मेरे साथ होगा। तो जो सुन्नत से मोहब्बत की नीयत से इमामा पहनते हैं मुबारक, सुन्नत की नीयत से जिन्होंने दाढ़ी रखी है मुबारक हो, सुन्नत की नीयत से जो दीगर सुन्नतों पर अमल कर रहे होते हैं आप सबको मुबारक हो। सो एक्टिंग अपॉन द सुन्ना ऑफ रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम विल ग्रांट अस हिज क्लोजनेस। लाइकवाइज देयर मेनी अदर एक्शंस टू अटेन द क्लोजनेस ऑफ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, बट दिस फोर फाइव पॉइंट्स व्हिच वी हैव डिस्कस्ड टुडे, ट्राई टू रिमेंबर देम। इन चार पांच मदनी फूलों को आप याद रखें, बड़े आसान है, मुश्किल नहीं। यानी नमाजें वैसे ही पढ़नी है, सजदों में वो थोड़ा इंटरेस्ट पैदा करें, कभी कोशिश करें कि सिर्फ फर्ज और सुन्नतों पर इक्तफा नहीं, कभी ज़ाय नसीब नवाफिल भी अदा कर लिए, अल्लाह ताला सआदत अता फरमाए। तो जैसे हमने टारगेट लिया कि एक दिन में 150 रकात पढ़ना मुमकिन है, कम से कम हम नियत करें कि कम से कम साल में एक दिन ऐसा हो, जिंदगी में कम से कम एक दिन ऐसा हो कि पाँचों नमाजें जो पूरी पूरी रकात है उसके हिसाब से, तहज्जुद नमाज, इशराक, चाश्त, अवाबीन, तहियतुल वुदू, तहियतुल मस्जिद और सलातु तौबा, तकरीबन मिला के ये दिन के 150 सजदे हो जाते हैं जिंदगी में एक बार, साल में एक बार, महीने में एक बार, जितना घुड़ डालेंगे उतना मीठा होगा। इंशाल्लाह इन चीज़ों पर अमल करें, अल्लाह ताला हम सबको
قیامت کے دن حضور کا پڑوس عطا فرمائے, جنت میں آقا کا پڑوس عطا فرمائے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم. صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ صلی اللہ تعالی علیہ وسلم.
Say, O Mubarak, for you is my prayer. May you keep ascending success. Say,